यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। पाँच दलीय गठबन्धनको अझै आवश्यकता रहेको गठबन्धनका नेताहरूको भनाई। गठबन्धन टुटाउने षड्यन्त्र असफल पार्न कार्यकर्तालाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रह। स्थानीय तह निर्वाचनका लागि मतपत्रको छपाई सम्पन्न, आजसम्ममा ढुवानी सकिने, निर्वाचन आयोगद्वारा जानकारी। प्रहरी महानिरीक्षक बडुवा विरूद्धको रिट निवेदनको प्रारम्भिक सुनवाईमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार। नेपाललाई मध्यम आय भएको देशमा स्तर उन्नति गर्ने लक्ष्यमा सघाउन अमेरिकाले 79 अर्ब 71 करोड़ रूपियाँ अनुदान उपलब्ध गराउने। र कोरोना महामारीको प्रत्यक्ष अप्रत्यक्ष प्रभावका कारण विश्वभर 1,41,00,000 मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क।
सुरेश, के छ खबर, कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ, ढुक्क भएर लिँदा हुन्छ।
ल, जब भएछ, मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन, जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। नेपाली कंग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन टुटाउने षड्यन्त्र भएको बताउनु भएको छ। पाँच दलीय गठबन्धनले हिजो चितवनको भरतपुरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले गठबन्धन टुटाउने षड्यन्त्र चितवनबाट हुन नदिन जिल्लाका नेता कार्यकर्तालाई आग्रह गर्नुभयो। आमसभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा पाँच दलीय गठबन्धनलाई अस्वीकार गरे, देश दुर्घटनामा जाने बताउनुभयो। अध्यक्ष प्रचण्डले विकास र समृद्धिका लागि गठबन्धन आवश्यक रहेको र गठबन्धनलाई 10-20 वर्ष लैजान आफू प्रतिबद्ध रहेको पनि बताउनुभयो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धनको भविष्य सुनिश्चित गर्नुपर्ने बताउनुभयो। अध्यक्ष नेपालले संविधान र गणतन्त्र जोगाउन पनि पाँच दलीय गठबन्धनमा एकता आवश्यक भएको उल्लेख गर्नुभयो। उहाँले दक्षिणपन्थी गठबन्धनलाई मदत पुग्ने र लोकतान्त्रिक गठबन्धनलाई आघात पुग्ने गरी नलाग्न आग्रह पनि गर्नुभयो। आमसभामा नेपाली कंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय निर्वाचनसम्म पनि गठबन्धन हुने दावी गर्नुभयो। वरिष्ठ नेता पौडेलले गठबन्धनका कारण संघ र प्रदेशमा सरकार बनेको भन्दै गठबन्धनको माध्यमबाट बीपीको सपना साकार हुने बताउनुभयो। जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले संघीयता विरोधी फैलाइएका भ्रम चिर्नका लागि पाँच दलीय गठबन्धनको आवश्यकता रहेको बताउनुभयो। कांग्रेसकी सहमहामन्त्री दीना उपाध्यायले पाँच दलीय गठबन्धनका दलहरूले इमानदारीतापूर्वक आफ्नो कार्य गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाली कंग्रेसले स्थानीय तह निर्वाचनमा विद्रोही उम्मेद्वार बनेकाहरू पार्टीबाट स्वत निष्कासन भएको जनाएको छ। पार्टीका आधिकारिक उम्मेद्वार तथा पार्टीले समर्थन गरेका उम्मेद्वारका विरूद्ध विद्रोही उम्मेद्वार बनेका तथा त्यस्ता विद्रोही उम्मेद्वारका प्रस्तावक र समर्थक बनेकाहरूको पार्टी सदस्यता नेपाली कंग्रेसको विधान 2017 बमोजिम स्वत रद्द हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। साथै त्यस्ता विद्रोही उम्मेद्वार र त्यस्ता उम्मेद्वारका प्रस्तावक र समर्थकहरूको नामावली निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेद्वार प्रस्तावक समर्थकहरू को अन्तिम नावावलीहरूको आधिकारिक र प्रमाणिक विवरणको प्रतिलिपिसहित तत्काल केन्द्रमा पठाउन पार्टीका जिल्ला कार्य समितिलाई अनुरोध गरिएको पनि मुख्य सचिव पौडेलले बताउनुभयो। नेपाली कंग्रेसले वैशाख 19 गते विज्ञप्ति मार्फत पार्टीका आधिकारिक उम्मेद्वार तथा पार्टीले समर्थन गरेका उम्मेद्वारका विरूद्ध विद्रोही उम्मेद्वारी दर्ता गराएका र त्यस्ता उम्मेद्वारका प्रस्तावक र समर्थक बनेका पार्टी सदस्यले आफ्नो उम्मेद्वारीप्रति पुनर्विचार गरी सार्वजनिक रूपमा वक्तव्य प्रकाशित गरी उम्मेद्वारी निष्क्रिय गर्न र आधिकारिक उम्मेद्वारका पक्षमा सक्रियतापूर्वक प्रचार अभियानमा संलग्न हुन अनुरोध गरेको थियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले मात्र देशमा स्थिरता र स्थायित्व दिन सक्ने दावी गर्नुभएको छ। नेकपा एमालेद्वारा हिजो धनगढ़ीमा आयोजित चुनावी सभामा पूर्व प्रधानमन्त्री ओलीले नेपाललाई विकास र सुशासनको बाटोमा लैजान स्थिरता र स्थायित्वको आवश्यकता रहेकोमा जोड़ दिँदै एमाले मात्रै स्थिरता दिन सक्ने दावी गर्नुभएको हो। हिजै कञ्चनपुरको बेलौरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थिरता र स्थायित्वका लागि सुदृढ़ राजनीतिक शक्ति आवश्यक रहेको बताउनु भएको छ। गृहमन्त्री बालकृष्ण खाँडले यही वैशाख 30 गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन राजनीतिक दल र सम्पूर्ण आम नागरिकलाई आग्रह गर्नुभएको छ। सप्तरीको राजविराजमा हिजो आयोजित सुरक्षा गोष्ठीमा गृहमन्त्री खाँडले आम नागरिक र राजनैतिक दलहरूलाई निर्वाचनमा भाग लिने वातावरण निर्माण गर्न स्थानीय प्रशासन र सुरक्षा निकाय लाग्नुपर्ने बताउनु भएको छ। गृहमन्त्री खाँडले सरकार स्थानीय तह निर्वाचन शान्तिपूर्ण रूपमा स्वच्छ निष्पक्ष र धाँधली रहित तरिकाले सम्पन्न गर्न प्रतिबद्ध रहेको बताउनुभयो। गोष्ठीमा सहभागीहरूले निर्वाचनको तयारी चुस्त दुरूस्त रूपमा आफूहरूले गरिरहेको बताउनु भएको थियो। निर्वाचन आयोगले आजसम्ममा सम्पूर्ण मतपत्रको ढुवानी सम्पन्न हुने जनाएको छ। आयोगले हिजो काठमाडौँमा गरेको नियमित मीडिया ब्रिफिङमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सबै मतपत्रको छपाई सकिएको र आज बेलुकासम्ममा ढुवानीको काम समेत सकिने जानकारी दिनुभयो। प्रवक्ता पौडेलले मधेस प्रदेशका जिल्लाहरू बाहेक अन्य जिल्लाको मतपत्र ढुवानी सकिएको र मधेसका जिल्लाहरूमा आज नै गन्तव्यमा पुग्ने गरी ढुवानीको व्यवस्था मिलाइएको जानकारी दिनुभयो। निर्वाचन आयोगले वैशाख 30 गते हुने स्थानीय तह निर्वाचनमा खटिने मतदान अधिकृत तथा अन्य कर्मचारीहरूलाई अति जरूरी मानवीय र संवेदनशील कारण परेको अवस्थामा बाहेक फेरबदल नगर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको पनि प्रवक्ता पौडेलले बताउनुभयो। यस्तै आयोगले मतदान कार्यका लागि खटिएका सम्पूर्ण कर्मचारीहरूलाई आफू खटिएका ठाउँमा अविलम्ब जान र आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्न आदेश दिएको र विशेष कारण परेको अवस्थामा बाहेक काममा खटिन इन्कार गर्ने कर्मचारीलाई प्रचलित कानून बमोजिम कड़ा कार्यवाही गर्न समेत निर्देशन दिएको आयोगका प्रवक्ता पौडेलले जानकारी दिनुभयो।
वैशाख 30 गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका लागि स्थानीय तह निर्वाचन जनशक्ति व्यवस्थापन निर्देशिका 2078 बमोजिम खटिने मतदान अधिकृत सहायक मतदान अधिकृत सहायक कर्मचारी र मतगणना कर्मचारीलाई अति जरूरी मानवीय र संवेदनशील कारण परेको अवस्थामा बाहेक खटिएका कर्मचारीलाई फेरबदल नगर्न र उपयुक्त कारण परेको अवस्थामा बाहेक कुनै पनि कर्मचारीले निर्वाचनको काममा खटिन इन्कार गरेमा प्रचलित कानून बमोजिम कड़ा कार्यवाही गर्न सबै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई आयोगले निर्देशन दिएको छ। साथै मतदान कार्यको लागि खटिएका सम्पूर्ण कर्मचारीहरूलाई अनिवार्य रूपमा आफू खटिएका ठाउँमा अविलम्ब जान र आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्न आयोगले आदेश जारी गरेको छ।
यस्तै निर्वाचन आयोगले हालसम्म निर्वाचन आचार संहिता उल्लंघन गर्ने 37 व्यक्ति तथा राजनैतिक दलहरूलाई स्पष्टीकरण सोधेको र प्राप्त स्पष्टीकरणमाथि आयोगले अध्ययन गरिरहेको प्रवक्ता पौडेलले बताउनुभयो। निर्वाचन आयोगले वैशाख 30 गते हुने स्थानीय तह निर्वाचनको दिनको 48 घण्टा अगाडिदेखि मतदानको कार्य सम्पन्न नभएसम्मका लागि सबै अन्तर्राष्ट्रिय सीमाबाट हुने आवत जावत बन्द गर्न नेपाल सरकारलाई लेखी पठाउने निर्णय गरेको छ। आयोगको हिजो बसेको बैठकले व्यवस्थापकीय कार्यलाई थप स्वच्छ स्वतन्त्र निष्पक्ष सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन वैशाख 27 गते मंगलबार राति 12 बजेदेखि अन्तर्राष्ट्रिय सीमाबाट हुने आवत जावत बन्द गर्न र मतदान हुने दिन आन्तरिक रूपमा संचालन हुने सबै प्रकारका यातायात बन्द गर्न गृह मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो। यसै गरी वैशाख 27 गते राति 12 बजेदेखि मतदानको कार्य सम्पन्न नभएसम्मका लागि तोकिएको क्षेत्रमा मादक पदार्थको बिक्री वितरण र सेवन सख्त निषेध गर्न गृह मन्त्रालयलाई लेखी पठाउने पनि आयोगले निर्णय गरेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो। प्रधान सेनापति प्रभुराम शर्माले स्थानीय तह निर्वाचनका लागि नेपाल सरकारबाट प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गर्न नेपाली सेनाका सकल दर्जालाई निर्देशन दिनुभएको छ। तनहुँको रिसिङ इलाकामा निर्वाचनको सुरक्षाका लागि स्थापना गरिएको कम्पनी अपरेटिङ बेस सीओबीको हिजो निरीक्षण भ्रमणका क्रममा उहाँले उक्त निर्देशन दिनुभएको हो। भ्रमणका क्रममा प्रधान सेनापति शर्माले जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा निर्वाचन अधिकृतसँग अन्तर्क्रिया समेत गर्नुभएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। स्थानीय तह निर्वाचनका लागि कैलालीमा निर्वाचन केन्द्रित व्यवस्थापन कार्यलाई तीव्र पारिएको छ। निर्वाचन प्रशिक्षणसँगै मतदान केन्द्रको स्थलगत अनुगमन गर्ने लगायतका महत्वपूर्ण कार्य पूरा भएको प्रदेश निर्वाचन कार्यालय कैलालीले जनाएको छ। धनगढ़ीबाट जगत साउदको यो रिपोर्ट।
प्रदेश निर्वाचन कार्यालय कैलालले स्थानीय तह निर्वाचन सम्बन्धी व्यवस्थापकीय कार्यालय तीव्रता दिएको हो। निर्वाचन कार्यालयका अनुसार मतदाताको अन्तिम नावली प्रकाशन तथा उम्मेद्वारहरूलाई चुनाव चिन्ह प्रदान गर्नेदेखि निर्वाचन प्रशिक्षणसँगै मतदान केन्द्रको स्थलगत अनुगमन गर्ने लगायतका निर्वाचन केन्द्रित महत्वपूर्ण कार्य पूरा भएको छ। प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्ट यति बेला मुख्य निर्वाचन अधिकृत कार्यालयमा मतपत्र ढुवानी भई मतपत्र छुट्याउने कार्य भइरहेको बताउनुहुन्छ। दुई सय 36 मतदान स्थल र 619 मतदान केन्द्र रहेको कैलालीमा स्थानीय तहको निर्वाचनका लागि सुरक्षाकर्मी बाहेक 4,000 जनशक्ति खटिनेछन्। त्यसरी निर्वाचनमा खटिने सबै जनशक्तिको टुङ्गो लागिसकेको निर्वाचन कार्यालयले जनाएको छ। फेरि प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्ट
मतदान केन्द्रमा खटिने जनशक्तिको मुख्य निर्वाचन अधिकारीको कार्यालय अन्तिम रूप प्रदान भइसकेको अवस्था छ। 27 गते मतदान अधिकारीहरू आफ्नो मतदान केन्द्र पुग्न
सक्छन्। धनगढी उपमहानगरपालिका सहित 13 स्थानीय तह रहेको कैलालीमा 5,25,125 मतदाता रहेका छन्। वैशाख 30 गते हुने स्थानीय तहको निर्वाचनका लागि कैलालीमा प्रमुख राजनीतिक दल सहितका गरी 3,072 जना उम्मेद्वार चुनावी मैदानमा रहेको र निर्वाचनबाट कैलालीमा 656 जना जनप्रतिनिधि चयन हुने निर्वाचन कार्यालयले जनाएको छ। जगत साउत, रेडियो नेपाल, धनगढी।
स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै रूकुम पश्चिममा निर्वाचन सम्बन्धी गतिविधिलाई तीव्रता दिएको छ। मतदानका लागि आवश्यक मतपत्र, मतपेटिका लगायतका सामग्री जिल्लामा पुगिसकेको र सम्बन्धित मतदान केन्द्रमा पुर्याउने कार्य भइरहेको जिल्ला निर्वाचन कार्यालय रूकुम पश्चिमले जनाएको छ। रूकुमबाट मेघराज खड्काको यो रिपोर्ट।
स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा रुकुम पश्चिममा पनि उम्मेद्वारहरूले प्रचार प्रसार र भेटघाट कार्यक्रमलाई तीव्रता दिइरहेका छन्। राजनीतिक दल तथा स्वतन्त्र उम्मेद्वारहरू आफ्ना समर्थकहरूका साथ गाउँ नगरका मतदाताहरूसँग मत मागिरहेका छन्। आफूहरूसँग मत माग्न धेरै उम्मेद्वारहरू आए पनि जनताको सुख दुख हेर्ने र गाउँ नगरको विकासका लागि ध्यान दिने उम्मेद्वारहरू नै आफ्नो रोजाईमा पर्ने मतदाताहरू बताउँछन्। मुस्कोट नगरपालिका एक रुकुम पश्चिमकी बेलमती दमाई
हामी जागिरी नहुने केही नहुने मान्छेलाई रोजगारीको व्यवस्था सिपमुटलुक कार्यक्रम केही पनि हामीलाई हेर्न सकोस्।
निर्वाचनका लागि मतदान केन्द्रहरूमा आवश्यक पर्ने मतपत्र, मतपेटिका लगायत सबै सामग्री जिल्लामा आइसकेको छ। उक्त सामग्री सबै क्षेत्रमा पठाउन काम भइरहेको जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमका जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लले जानकारी दिनुभयो।
निर्वाचनको लागि आवश्यक मतपत्र हाम्रो मुख्य निर्वाचन अधिकृतको कार्यालयमा चाहिँ पुगिसकेको छ। अब रुकुम जिल्लाको 139 मतदान केन्द्रमा जाने छ। हाम्रो सम्पूर्ण जिल्लैभरिको मतदाता 104,000 चाहिँ नयाँ परिचय पत्र बनाएर आएको छ। 28 र 29 गते वितरण गर्नेछन् र सम्पूर्ण मतदाताहरूलाई मतदान केन्द्रमा गएर आफ्नो मतदाता परिचय पत्र लिन हुनुहुनेमा अनुरोध गर्दछ।
स्थानीय प्रहरी प्रशासनले जिल्लाका सबै मतदान केन्द्रहरूमा शान्ति सुरक्षाको प्रत्याभूति गरिएकोले ढुक्क भएर मतदानमा सहभागी हुन सबैसँग अनुरोध गरेको छ। मतदान केन्द्रहरूको वर्गीकरण गरी त्यही अनुसारको सुरक्षा नीति अपनाएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी दिल्ली खटकाको भनाइ छ।
जिल्ला तहबाट हामीले सुरक्षा व्यवस्था व्यवस्थित तरिकाले गरिएको छ। सबै मतदान केन्द्रहरू अनुगमन गरिएको छ र सुरक्षा कर्मीहरू सबैको खटन पटन भइसकेको छ।
स्थानीय तह निर्वाचनका लागि रुकुम पश्चिमबाट 377 पदका लागि 902 जनाको उम्मेद्वारी परेको छ, जसमा जिल्ला स्थित 10 राजनीतिक दल र स्वतन्त्र उम्मेद्वारहरूको सहभागिता रहेको छ। 6 स्थानीय तह रहेको रुकुम पश्चिममा जिल्लाभर 104,482 जना मतदाताहरू रहेका छन्। मेघराज खड्का, रेडियो नेपाल, रुकुम पश्चिम।
श्रम ऐन 2074 पालना गरौं। श्रमिक आपूर्तिकर्ता र रोजगारदाता सजग बनौ।
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक विकास सहितको समृद्धिका लागि राज्यका निकाय पारदर्शी र जनताप्रति जवाफदेही बन्नुपर्ने बताउनु भएको छ। राष्ट्रिय सूचना आयोगको 15 स्थापना दिवसका अवसरमा हिजो काठमाडौँमा आयोजित कार्यक्रममा उपराष्ट्रपति पुनले सूचनाको हकको प्रभावकारी कार्यान्वयन भए मात्रै राज्य र जनताको हित हुने बताउनुभयो। उपराष्ट्रपति पुनले सुशासन, लोकतन्त्र र राष्ट्रको समृद्धिका लागि सूचनाको हकको ज्यादै महत्व रहेको उल्लेख गर्दै जहाँ नागरिकको राज्य तथा सार्वजनिक निकायको काम कारवाहीमा सूचनाको सहज पहुँच हुन्छ, त्यहाँ सुशासन कायम हुने पनि बताउनुभयो। सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक आईजीपी बडुवा विरूद्धको रिट निवेदनको प्रारम्भिक सुनवाईमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। न्यायाधीश सुषमलता माथेमाको एकल इजलासले हिजो सो विवादमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो। अदालतमा सो विवादको अन्तिम सुनवाई आगामी जेठ 17 गते हुनेछ। आदेशमा तोकिएको दिनमा नै अन्तिम सुनवाई गरिने र सो मिति सार्न नपाइने उल्लेख छ। सो अवधिभित्र दुवै पक्षले लिखित जवाब पेश गर्न आदेशमा भनिएको छ। प्रहरी महानिरीक्षक धीरज प्रताप सिंहलाई नियुक्त गर्ने मन्त्री परिषदको निर्णय विरूद्ध प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले यही वैशाख 19 गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता झरनाथ खनालले तत्कालीन एमाले नेतृत्व सरकारमा भएका उत्कृष्ट कार्यको अपनत्व आफूले पाउनुपर्ने बताउनु भएको छ। हिजो भिडियो सन्देश सार्वजनिक गर्दै नेता खनालले मनमोहन अधिकारी नेतृत्वको तत्कालीन एमालेको 9 महिने सरकारको पालामा वृद्ध भत्ता वितरणको शुरूआत र आफ्नो गाउँ आफै बनाऊको अवधारणा आफूहरूले ल्याएकाले त्यसको अपनत्व र उत्तराधिकारी नेकपा एकीकृत समाजवादी नै भएको दावी गर्नुभयो। नेता खनालले सो समयमा माधव कुमार नेपाल तथा आफूहरूले त्यसको अगुवाई गरेकाले त्यसको अपनत्व आफूहरूले पाउनुपर्ने पनि बताउनु भएको छ। देशभर हिजो 3,811 नमूनाको परीक्षण गर्दा थप 17 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै हिजो 15 जना संक्रमण मुक्त भएका छन्। हिजो 92,088 जनाले कोरोना विरूद्धको खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। कोरोना महामारी र यसका कारण सिर्जित अन्य समस्याका कारण सन् 2020 र 2021 विश्वभर कम्तीमा 1,49,00,000 मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ। सार्वजनिक अनुमानित तथ्याङ्क अनुसार यो रोगका कारण मृत्यु हुनेको संख्या यसअघि विभिन्न मुलुकबाट सार्वजनिक गरिएको तथ्याङ्क भन्दा 3 गुणासम्म बढ़िरहेको हुन सक्ने डब्ल्यूएचओले उल्लेख गरेको छ। विश्व स्वास्थ्य संगठनको नयाँ प्रक्षेपण अनुसार जनवरी 1, 2020 डिसेम्बर 31, 2021 कोरोना महामारीसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित सबै मृत्युको संख्या करिब 1,49,00,000 रहेको देखिएको छ। रूसले मारियोपोलको स्टील कारखानामा रहेका करिब 200 जना युक्रेनीलाई सुरक्षित निस्कन 3 दिनको युद्धविराम घोषणा गरेको केही घण्टामा नै युद्धविराम भंग गरेको छ। युक्रेनी सेनाको नियन्त्रणमा रहेको एकमात्र शहर मारियोपोलमा रूसले युद्धविराम घोषणा गरे पनि आक्रमण जारी नै राखेको युक्रेनी अधिकारीहरूले बताएका छन्। रूसले युक्रेनको आरोपको खण्डन गर्दै मानवीय सहायता जारी राखेको बताइएको छ। यसैबीच रूसबाट तेल आयात गर्न प्रतिबन्ध लगाउने युरोपेली संघको प्रस्ताव विरूद्ध हंगेरीले भिटो प्रयोग गरी सो प्रस्ताव अस्वीकार गरेको छ। रूसलाई दवाब दिन बेलायतले जापानसँग छलफल गरेपछि जापानले 140 भन्दा बढ़ी रूसीहरूको सम्पत्ति फ्रीज गरेको छ भने रूसबाट सैन्य सामग्री आयात नगर्ने निर्णय गरेको छ। अब आर्थिक समाचार।
केन्द्रीय तथ्याङ्क विभागले चालू आर्थिक वर्षको कुल गृहस्थ उत्पादन जीडीपीको वृद्धि दर 5.8% हुने अनुमान गरेको छ, जस अनुसार अर्थतन्त्रको आकार चालू आर्थिक वर्षमा 48,52,00,000,000 रूपियाँ हुनेछ। विभागले बिहिबार सार्वजनिक गरेको प्रदेशगत आर्थिक वृद्धिको विवरण अनुसार चालू आर्थिक वर्षमा राष्ट्रिय वार्षिक कुल गृहस्थ उत्पादनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढ़ी हुने अनुमान गरेको छ। विभागले गरेको आर्थिक वर्ष 2078-79 प्रादेशिक कुल गृहस्थ उत्पादन सम्बन्धी अध्ययन अनुसार कुल गृहस्थ उत्पादनमा बागमती प्रदेशको हिस्सा 36.9% हुने अनुमान गरेको हो। यस्तै सबैभन्दा कम कर्णाली प्रदेशको हुनेछ। कुल गृहस्थ उत्पादनमा कर्णाली प्रदेशको हिस्सा 4.1% हुने विभागको अनुमान छ। यस्तै चालू आर्थिक वर्षमा बागमती पछि कुल गृहस्थ उत्पादनमा बढ़ी योगदान पुर्याउने प्रदेशमा क्रमशः प्रदेश 1, लुम्बिनी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश रहेका छन्। चालू आर्थिक वर्षको 9 महिनासम्मका आर्थिक क्षेत्रसँग सम्बन्धित आँकडा तथा सूचनाका आधारमा अनुमानित तथ्याङ्क सार्वजनिक गरिएको विभागले जनाएको छ। नेपाललाई मध्यम आय भएको देशमा स्तर उन्नति गर्ने सरकारको लक्ष्यमा सघाउन संयुक्त राज्य अमेरिकाले 79,71,00,000,000 अनुदान सहयोग उपलब्ध गराउने भएको छ। अर्थ मन्त्रालयमा आज आयोजित अनुदान सहयोग सम्बन्धी हस्ताक्षर समारोहमा अन्तर्राष्ट्रिय विकास अभ्यासका लागि अमेरिकी सहयोग नियोग यूएसएड की निर्देशक सेपी तिह के वंशत र अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख ईश्वरी प्रसाद अर्यालले हस्ताक्षर गर्नुभयो। हस्ताक्षर समारोहमा मन्तव्य दिँदै निर्देशक के वंशतले 5 वर्षसम्म सञ्चालन हुने यस सहायताले अमेरिका र नेपाल बीचको सहयोग र सहकार्यको रूपरेखा प्रस्तुत गरेको बताउँदै नेपालको सामाजिक आर्थिक उन्नयनमा योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो। अर्थ मन्त्रालयका सहसचिव अर्यालले अमेरिकी सहयोगबाट सुदृढ लोकतान्त्रिक शासन, उद्यमशील आर्थिक वृद्धि, प्राकृतिक प्रकोप र जलवायु परिवर्तनको जोखिममा परेका समुदायको प्रतिरोधात्मक क्षमता बढाएर नेपालको दिगो विकासमा टेवा पुर्याउने बताउनुभयो। सहायता रकमलाई सरकारको बजेट प्रणालीमा समावेश गरी गुणस्तरीय शिक्षा एवं स्वास्थ्य प्रणाली, दिगो ऊर्जा र कृषि विकासमा उपयोग गरिने अर्थ मन्त्रालयले जनाएको छ।
अर्जुन श्रेष्ठ, अब खेल समाचार।
5औं संस्करणको एभरेस्ट प्रिमियर लीग ईपीएल क्रिकेट आगामी कार्तिक 26 गतिबाट शुरू हुने भएको छ। आयोजक ईपीएल क्रिकेटले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै 5औं संस्करणको प्रतियोगिता कार्तिक 26 गतिदेखि मंगिर 10 गतिसम्म हुने जनाएको छ। यस मितिलाई नेपाल क्रिकेट संघ क्यानले समेत स्वीकृति दिएको ईपीएलले जनाएको छ। यस वर्षको ईपीएल अघिल्ला संस्करणहरूभन्दा भव्य हुने आयोजकले जनाएको छ। त्यसका लागि ईपीएलले कामहरू गरिरहेको विज्ञप्तिमा उल्लेख छ। त्यस्तै विश्वभरिका दर्शक र पहुँच बनाउन ईपीएलको यस संस्करण मुख्य भारतीय टीभी नेटवर्क, पाकिस्तान, बंगलादेश र अन्य थुप्रै देशमा प्रत्यक्ष प्रसारणको लागि तयारी भइरहेको आयोजकले जनाएको छ। ईपीएलका संस्थापक तथा सीओ अमीर अख्तरले ईपीएल नेपालको गौरव भएको र यसले नेपाली क्रिकेटलाई बलियो बनाउने, रोजगारी सृजना गर्न तथा पर्यटन सम्भावितामा सुधार गर्न पनि मद्दत पुग्ने बताएका छन्। चितवन टाइगर्सले 4थ संस्करणको उपाधि जितेको थियो। 9औं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाड़ीका लागि कर्णाली प्रदेशले नगद पुरस्कारको घोषणा गरेको छ। गण्डकी प्रदेशमा आयोजना हुने 9औं खेलकुदको पदक विजेताका लागि नगद पुरस्कार घोषणा गरिएको कर्णाली प्रदेश खेलकुद परिषदका सदस्य सचिव विश्वमित्र सञ्जालले जानकारी गराउनुभयो। सदस्य सचिव विश्वमित्रका अनुसार स्वर्ण विजेताले जनै 2 लाख नगद प्राप्त गर्नेछन् भने रजत विजेताले 1,50,000 र काँस्य पदक विजेताले 1,00,000 प्रदान गरिने सदस्य सचिव विश्वमित्रले जानकारी गराउनुभयो। 9औं राष्ट्रिय खेलकुद जेठ 22 देखि 28 गतेसम्म हुनेछ। 9मा कुल 36 खेल समावेश गरिएको छ। कर्णालीले 9मा 27 खेलमा सहभागिता जनाउनेछ। खेलाड़ी, प्रशिक्षक र व्यवस्थापन गरी कर्णालीबाट 560 जनाको सहभागिता रहनेछ। नेपाल पुलिस क्लबले 6औं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरूष क्लब भलिबल लीग प्रतियोगितामा महिलातर्फ लगातार तेस्रो जित निकालेको छ। त्रिपुरेश्वरी स्थित राखेपको कवर हलमा बिहिबार न्यू डायमण्ड स्पोर्ट क्लबलाई 3-0 सेटमा हराउँदै पुलिसले तेस्रो जित निकालेको हो। जितसँगै पुलिसले 3 खेलमा 9 अङ्क जोडेको छ। पुलिस शीर्ष स्थानमा रहेको छ। न्यू डायमण्डको यो लगातार तेस्रो हार हो। लीगमा पुरूषतर्फ 7 टीम र महिलातर्फ 5 टीमको सहभागिता रहेको छ। विजेताले 6,00,000, उपविजेताले 3,00,000, तेस्रोले 1,50,000 र चौथोले 75,000 प्राप्त गर्नेछन्।
अझैबम अब मौसम। आज देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश 1, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका साथै अन्य केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.3 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 84%, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियस रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:21 भए भने सूर्यास्त भारे साँझ 6:41 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। 5-दलीय गठबन्धनको अझै आवश्यकता रहेको गठबन्धनका नेताहरूको भनाई। गठबन्धन टुटाउने षड्यन्त्र असफल पार्न कार्यकर्तालाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रह। स्थानीय तह निर्वाचनका लागि मतपत्रको छपाई सम्पन्न, आजसम्म ढुवानी सकिने निर्वाचन आयोगद्वारा जानकारी। प्रहरी महानिरीक्षक बडुवा विरूद्धको रिट निवेदनको प्रारम्भिक सुनवाईमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार। नेपाललाई मध्यमा आय भएको देशमा स्तर उन्नति गर्ने लक्ष्यमा सघाउन अमेरिकाले 79.71 अर्ब रूपियाँ अनुदान उपलब्ध गराउने र कोरोना महामारीको प्रत्यक्ष अप्रत्यक्ष प्रभावका कारण विश्वभर 1,49,00,000 मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।